नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल वैशाख 23 गते बुधबार, जेठ कृष्ण पक्ष चतुर्थी तिथि। तदनुसार 6 मे सन् 2026, नेपाल सम्बत 1146, आज बसलागा 4। राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले आज फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर, संवैधानिक निकायमा खुल्यो नियुक्तिको बाटो शीर्षकमा गोर्खापत्र दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित खबर लिँदैछौं। प्रधान न्यायाधीशसहित संवैधानिक निकायमा रिक्त पदाधिकारी पदपूर्तिको कानूनी बाटो खुलेको छ। संवैधानिक परिषदले सहमतिमा निर्णय अगाडि बढ़ाउन सक्ने भए पनि रिक्त पदमा सिफारिश नियुक्तिको प्रक्रिया अगाडि बढ़ेको थिएन। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश जारी गरेसँगै सहमति नभए बहुमतीय प्रक्रियाबाट सिफारिश र निर्णयको बाटो खुलेको हो। सरकारले वैशाख 14 गते सिफारिश गरेको अध्यादेश राष्ट्रपति पौडेलले वैशाख 20 गते विषयवस्तुमा असहमति जनाउँदै फिर्ता गर्नुभएको थियो। वैशाख 21 मा सरकारले पुनः प्रस्तुत रूपमै पहिलेको जस्तै सिफारिश गरेपछि राष्ट्रपति पौडेलले भोलिपल्टै अध्यादेश जारी गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले अध्यादेश जारी भएको विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। राष्ट्रपति पौडेलले अध्यादेशकै व्यवस्था सरहका अन्तर्वस्तु समेटिएको एक अध्यादेश होल्डमा राख्नुभएको थियो। तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सिफारिश गरेको अध्यादेश संविधान र बहुमतीय निर्णय प्रक्रियाको मर्म विपरीत रहेको भन्दै होल्डमा राख्नुभएको थियो। त्यसअघि गत साउनमा संसदका दुवै सदनबाट पारित विधेयक पनि पौडेलले पुनर्विचारका लागि भन्दै फिर्ता गर्नुभएको थियो। संसदीय प्रक्रियामा रहेकै अवस्थामा प्रतिनिधि सभा विघटनपछि प्रक्रिया रोकिएको थियो। जारी अध्यादेशले संवैधानिक परिषद सम्बन्धी मौजूदा कानूनमा 3 विषय हेरफेर गरेको छ। परिषद बैठकको गणपूरक संख्या, निर्णय प्रक्रिया र संसदीय सुनवाईका व्यवस्थामा परिमार्जन गरिएको छ। जारी अध्यादेश अनुसार 6 सदस्यीय संवैधानिक परिषदको बैठक सञ्चालनको गणपूरक संख्या 4 जना अनिवार्य गरिएको छ। निर्णय प्रक्रियामा भने 6 सदस्य उपस्थित भएमा प्रधानमन्त्री र अन्य 2 सदस्यबीच सहमति भएमा निर्णय हुन सक्ने प्रस्ताव गरिएको थियो। 3 सदस्य एकातिर, प्रधानमन्त्री सहितका 3 सदस्य अर्कातिर भएमा प्रधानमन्त्री बाहेकका 2 सदस्य पक्षले बहुमत पाएको मानिने व्यवस्था अध्यादेशमा गरिएको थियो। परिषदको मत प्रक्रियामा प्रधानमन्त्रीको समर्थनलाई विशेषाधिकारका रूपमा व्यवस्था भएको छ। 6 सदस्यीय परिषदमा 3 सदस्यको असहमति हुँदा पनि 3 जनालाई बहुमत मान्ने व्यवस्थामा पुनर्विचार गर्न राष्ट्रपतिले अध्यादेश फिर्ताका क्रममा आग्रह समेत गर्नुभएको थियो। यो समाचार आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। गोर्खापत्र दैनिकबाटै निजामती ऐन मस्यौदा मन्त्री परिषदमा लगिँदै शीर्षकको समाचार लिँदैछौ। सरकारले संघीय निजामती सेवा विधेयकको मस्यौदा तोकिएकै मितिमा तर्जुमा गर्ने गरी काम तीव्र पारेको छ। छिटोभन्दा छिटो विधेयकको मस्यौदा मन्त्री परिषदबाट निर्णय गराई संघीय संसदमा पेश गर्ने उद्देश्य अनुरूप मस्यौदा तर्जुमा गर्ने काम तीव्र पारिएको हो। सरकारले सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गत 100 दिनमा गरिने 100 कार्यसूचीमा संघीय निजामती सेवा विधेयकको मस्यौदा सरकार गठन भएको 45 दिनभित्र तर्जुमा गर्ने उल्लेख गरिएको छ। सोही अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकको मस्यौदा मन्त्री परिषदमा पेश गर्नका लागि काम तीव्र पारेको जनाएको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले अहिले विधेयकको मस्यौदामा धेरै राय सुझाव आएकाले सुझावलाई समेटेर लोकसेवा आयोगको परामर्शका लागि विधेयकको मस्यौदा मन्त्री परिषदमा पेश गर्ने तयारी गरिएको बताउनुभयो। विधेयकको मस्यौदामा मन्त्री परिषदले लोकसेवा आयोगमा पठाउनका लागि निर्णय गरिसकेपछि केही दिनमा आयोगले विधेयकको मस्यौदा अध्ययन गरी परामर्श दिने अपेक्षा गरिएको छ। त्यसपछि 1 देखि 2 दिनभित्र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय आउँछ। कानून मन्त्रालयको राय आइसकेपछि विधेयकको मस्यौदा संसदमा पेश गर्नका लागि पुनः मन्त्री परिषदमा निर्णयका लागि पठाइन्छ। मन्त्री परिषदले विधेयकको मसौदा अध्ययन गरी निर्णय गरेपछि मसौदा संसदमा दर्ता गरिने मन्त्रालयले जनाएको छ। उक्त कार्य तोकिएको समय सीमाभित्रै गर्ने गरी मन्त्रालयले काम तीव्र बनाएको सहसचिव अधिकारीले स्पष्ट पार्नुभयो। यो समाचार आजको गोर्खापत्र दैनिकमा निजामती ऐन मसौदा मन्त्री परिषदमा लगिँदै शीर्षकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा पनि संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी, अब आधा पदाधिकारीले पनि निर्णय गर्न सक्ने शीर्षकको समाचार अग्रपृष्ठमा प्रकाशित छ। कान्तिपुर दैनिकबाट संघमा 17 मात्रै मन्त्रालय राख्न प्रस्ताव, वार्षिक 16-देखि 20 अर्ब बचत हुने अर्थविदहरूको भनाई शीर्षकमा कान्तिपुरमा प्रकाशित प्रमुख समाचार लिँदैछौं। अब संघीय सरकारमा 17 मात्र मन्त्रालय हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रालय पुनर्संरचनाका लागि गठन गरेको समितिले हाल विद्यमान 21 मन्त्रालय मध्ये 4 कटौती गरेर संघीय सरकारलाई 17 मन्त्रालयमा मात्र सीमित गर्न प्रस्ताव गरेको हो। उक्त प्रस्ताव अनुसार मन्त्रालय संख्या कटौती गर्ने सरकारको तयारी रहेको प्रधानमन्त्री सचिवालयका अधिकारीहरूको भनाइ छ। 4 मन्त्रालय कटौती हुँदा मात्र पनि राष्ट्रिय ढुकुटीमा वार्षिक 16-देखि 20 अर्ब रूपियाँ बचत हुने अर्थविदहरूको भनाइ छ। विगतमा 2 वा 2 भन्दा धेरै दल मिलेर सरकार बनाउने क्रममा मन्त्रालयहरू विभाजन गर्ने र भागभण्डा मिलाउन मन्त्री परिषद ठूलो आकारमा विस्तार गर्ने प्रवृत्तिको आलोचना हुँदै आएको थियो। प्रधानमन्त्रीद्वारा गठित समितिका अनुसार अहिले कायम रहेका कतिपय मन्त्रालय गाभिनेछन् भने केही झिकेर नयाँ मन्त्रालयमा जोड़िनेछन्। यस्तै केही मन्त्रालयको नाम फेर्न प्रस्ताव गरिएको छ। 21 फागुनको निर्वाचन अघि नै रासोपाले बाचा पत्रमै मन्त्रालय संख्या कटौती र पुनर्संरचनाको विषय उठाएको थियो। सोही बाचा पत्रलाई आधार मानेर प्रधानमन्त्री शाहले मन्त्रालय पुनर्संरचनाका लागि प्रस्ताव ल्याउन 17 चैतमा 5 सदस्यीय समिति गठन गर्नुभएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्कीको संयोजकत्वमा गठित समितिमा अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव, प्रधानमन्त्री कार्यालयका कानून महाशाखा प्रमुख र सोही कार्यालयका सहसचिव सदस्य सचिव हुनुहुन्थ्यो। आर्थिक पारदर्शिता, प्रशासनिक चुस्तता र राज्यलाई व्यवहार कम हुने भन्दै उक्त समितिले 21 मन्त्रालयबाट घटाएर 17 बनाउनुपर्ने प्रस्ताव गरेको हो। उक्त प्रतिवेदन मन्त्री परिषद बैठकबाट पारित गराएर कार्यान्वयनमा लैजाने प्रधानमन्त्री शाहको तयारी छ। संविधानमा बढ़ीमा 25 सदस्यीय मन्त्री परिषद बनाउन सक्ने भनिएको छ। आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै जेठ पहिलो सातादेखि सहकारी पीड़ितको पैसा फिर्ता, समस्याग्रस्त सहकारीमा रहेको करिब 5,00,000 रूपियाँसम्मको बचत एक वर्षभित्र फिर्ता गरिसक्ने योजना शीर्षकको समाचार लिँदैछौ। सहकारी पीड़ितले जेठ पहिलो सातादेखि बचत फिर्ता पाउने भएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सक्रिय कोषमा संकलित रकमबाट पीड़ितलाई पैसा फिर्ता दिन लागेको हो। समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने प्रयोजनका लागि मन्त्री परिषद निर्णयबाट गत साता चक्रीय कोष स्थापना गरिएको छ। कोषमा सरकारका तर्फबाट अर्थ मन्त्रालयले 25 करोड़ रूपियाँ निकासा गरिसकेको छ। यो चालू आर्थिक वर्षको बजेटमा चालू शीर्षक अन्तर्गत सहकारीका बचतकर्ताका लागि छुट्याइएको रकम हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सञ्चालन गर्ने चक्रीय कोषमा सहकारी संस्थाका ऋणीहरूबाट करिब 35 करोड़ रूपियाँ असुली भएको छ। यी दुवै गरेर हालसम्म चक्रीय कोषमा जम्मा भएको करिब 60 करोड़ रूपियाँबाट क्रमशः साना हुँदै ठूला बचतकर्ताको रकम फिर्ता गरिने समितिका अध्यक्ष डिलीराज आचार्यले जानकारी दिनुभयो। यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौं। काठमाडौँका घरबेटीको विद्युत व्यापार प्रति युनिट औसत 9.44 रूपियाँ पर्ने बिजुलीको भाडामा बस्नेसँग असुल छन् 28 रूपियाँसम्म शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ, जहाँ उपभोक्ता अधिकार कर्मी, ऊर्जा सचिव लगायतको भनाईहरू पनि समेटिएको छ। उपभोक्ता अधिकार कर्मी माधव तिमिलसेना भन्नुहुन्छ, औसतमा बिजुलीको मूल्य प्रति युनिट 9-10 रूपियाँ छ, तर घरबेटीले भाडामा बस्नेसँग त्योभन्दा धेरै शुल्क उठाउँदै आएका छन्। यसरी बढ़ी शुल्क असूल गर्नु ठगी हो। अधिकांशले प्रति युनिट 1500 रूपियाँ लिन्छन्। कतिपयले त्योभन्दा बढ़ी लिने गरेको पनि देखिन्छ। घरबेटीको यस्तो ठगीबाट विद्यार्थी, मजदूर, कर्मचारी र साना व्यवसायी मर्कामा परेका छन्। प्राधिकरण जस्ता सेवा प्रदायक निकायले यसमा अनुगमन त गर्नै पर्छ, चुप बसेर हुँदैन। त्यसैगरी ऊर्जा सचिव चिरञ्जीवी चटौतको भनाई पनि यो समाचारमा समेटिएको छ। उहाँ भन्नुहुन्छ, विद्युत महसुल घरबेटी र भाडावालाका लागि फरक फरक दरमा निर्धारण गरिएको छैन। जुन दर तोकिएको छ त्यो सबैका लागि समान हो। त्यस अनुसार घरबेटीले भाडामा बस्नेसँग बढ़ी शुल्क लिन नपाउने हो। तर यो घरबेटी र भाडामा बस्नेहरू बीचको आपसी समझदारीको विषय भयो। यस्तो प्रवृत्ति भएको सुन्ने गरिए पनि उजुरी भने आएको छैन। गुनासो आए सम्बोधन गर्छौ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रमुख समाचारको रूपमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। कहिले खुल्छ बीपी राजमार्ग शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। काठमाडौँ उपत्यकालाई पूर्वी क्षेत्रसँग जोड्ने बीपी राजमार्ग सोमबारदेखि बन्द छ। वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले सोमबार साँझदेखि आवागमन बन्द गराएका हुन्। जिल्ला प्रहरी कार्यालय धुरीखेलले उक्त राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चकको नमोबुद्ध नगरको कटुञ्जे स्थित चौकी डाँडादेखि सिन्धुलीको नेपाल थोकसम्म सड़क खण्डमा आवागमन बन्द गराएको हो। वर्षाका कारण रोशी खोलामा ठूलो बाढ़ी आएकाले सम्भावित जोखिम नहोस् भन्ने उद्देश्यले बन्द गरिएको हो। सड़क डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले वर्षा नभएमा बुधबारदेखि बीपी राजमार्ग खुल्ने सम्भावना रहेको बताउनुभयो। समाचार नागरिक दैनिकमा प्रकाशित छ। मधेसमा छैटौं मुख्यमन्त्रीका लागि दौड़धूप शीर्षकको समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। मधेस सरकारमा छैटौं मुख्यमन्त्रीका लागि खेल शुरू भएको छ। मधेस प्रदेशको दोस्रो कार्यकालको 40 महिनामा छैटौं मुख्यमन्त्रीको खेलमा दलहरू लागेका हुन्। राजनैतिक दलहरू बीचको विवाद र नेतृत्वको असन्तुष्टिका साथै दलीय झगडाले नेतृत्व परिवर्तन हुँदा प्रदेशहरू राजनैतिक भागवण्डा मिलाउने थलो बन्न थालेका छन्। प्रदेश गठन भएर विधिवत कार्यान्वयन भएको 7 वर्ष 4 महिनामा प्रदेश नेताहरूका लागि मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने उर्वर भूमि मधेस बनेको हो। 2079 साल मंगिरको निर्वाचनपछि 40 महिनामा मधेस प्रदेश सरकारबाट 5 मुख्यमन्त्री विदा भएका छन्। मधेसमा अहिले छैटौं मुख्यमन्त्रीका लागि दौड़धूप चलिरहेको सम्बन्धीको यो प्रसंग आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। हुलाक मार्फत अब 19 जिल्लामा घरमै सरकारी कागजात उपलब्ध शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौ। सरकारले सार्वजनिक सेवालाई घर दैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवा मार्फत सरकारी कागजात व्यक्तिको घरमै वितरण गर्न थालेको छ। हालसम्म 19 जिल्लामा यो सेवा सञ्चालनमा आइसकेको छ। गत चैत 13 गते सरकारले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाको रूपमा विकास गर्ने लक्ष्य राखेको थियो। उक्त योजना कार्यान्वयनका लागि संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमेन सिन्हाले सम्बन्धित निकायहरूसँग कार्य प्रगति र देखिएका समस्याको सन्दर्भमा निरन्तर समन्वय तथा छलफल गर्नुभएको छ। संचार मन्त्रालयका अतिरिक्त प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र तिनका मातहतका निकायहरूबीच पनि सक्रियतापूर्वक समन्वय भएको हो। हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगिनीका अनुसार कार्यक्रम शुरू भएपछि हालसम्म 3131 वटा राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ। शुरू हुँदै कैलाश मानसरोवर तीर्थयात्रा 5,000 गरे बुकिङ शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। भारतीय तीर्थयात्रीका लागि कैलाश मानसरोवर तीर्थयात्राको सीजन शुरू भएको छ। आगामी सातादेखि तीर्थयात्रा शुरू गर्ने गरी व्यवसायीले धमाधम बुकिङ लिइरहेका छन्। व्यवसायीका अनुसार अहिलेसम्म झण्डै 5,000 जनाले तीर्थयात्राका लागि ट्राभल बुकिङ गराइसकेका छन्। कैलाश मानसरोवर तीर्थयात्राका लागि नेपालको रसुवाको केरूङ र हुम्लाको हिल्सा नाका हुँदै तीर्थयात्रीहरू सड़क मार्ग भएर जाने गरेका छन्। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। अमेरिका इरान युद्धविराम अप्ठ्यारोमा शीर्षकको समाचार नागरिक दैनिकमा प्रकाशित छ। अमेरिका र इरान बीच खाड़ी क्षेत्रको हर्मुज जलडमरू नियन्त्रणका लागि मंगलबार गोली हानाहान भएपछि युद्धविराम थप संकटमा परेको छ। इरानका सभामुख मोहम्मद बाकेर कालिबाफले मंगलबार सामाजिक सञ्जाल मार्फत अमेरिकासहित उसका सहयोगीहरूले 4 हप्ते युद्धविराम उल्लंघन गर्दा हर्मुज जलमार्गबाट हुने ढुवानी र ऊर्जा आपूर्ति जोखिममा परेको बताउनु भएको छ। अमेरिकी सेनाले सोमबार जनाए अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रोजेक्ट फ्रीडम अन्तर्गत अड्किएका तेल ट्याङ्करहरूलाई सुरक्षा दिन नौसेना पठाएपछि इरानका 6 साना डुंगा क्रूज मिसाइल र ड्रोन नष्ट गरिएका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। नेपालले बटुल्यो 8 मध्ये 6 अंक शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौं। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत ओमान र यूएई सम्मिलित त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले 8 मध्ये 6 अंक बटुल्न सफल भएको छ। दोस्रो सिजनको विश्वकप लीग 2 सिरिजमा पहिलो पटक नेपालले 4 मध्ये 3 खेलमा जीत निकालेको हो। यसअघिका सिरिजमा नेपालले सर्वाधिक 4 अंक जोड़ेको थियो। यो पटक किर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले महत्वपूर्ण 6 अंक जोड़ेको हो। नेपालले मंगलबार ब्याटिङ र बोलिङमा उत्कृष्ट प्रदर्शन गरी अंक तालिकाको तेस्रो स्थानमा रहेको ओमानमाथि शानदार 81 रनको जीत निकालेको हो। यो समाचार नयाँ पत्रिका दैनिकबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी विदा हुन्छु। नमस्कार।